دل بر و دل دار حسین میرے سردار حسین عاشق و غم خوار یہ دل تیرا بیمار حسین دل بر و دل دار حسین میرے سردار حسین عاشق و غم خوار یہ دل تیرا بیمار حسین.
اعوذ باللہ من الشیطان الرجیم وجین بسم اللہ الرحمن الرحیم. الحمد للہ رب العالمین وبه نستعین وهو خیر الناصر المعین. هو مولى الذین آمنوا والذین کفروا لا مولى لهم. ثم الصلاة والسلام على نبینا وشفیعنا وطبیب قلوبنا ابی القاسم مصطفی محمد. اعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. احفظ امری الی اللہ لا حول ولا قوۃ الا باللہ. اما بعد فقال الله تعالى وتبارك في كتابه المبين وقوله الحق وهو اصدق القائلين. ولقد كرمنا بني ادم وحملناهم في البر والبحر ورزقناهم من الطيبات وفضلناهم على كثير ممن خلقنا تفضيلا. صلوات الله محمد وعلى ماہ سفر کے آئے آخری ایام میں یہ دو مہینے آٹھ گھنٹے جو ازاں سامان روک ہوئے بہت تیزی سے ایام گزر گئے اور چند دن رہ گئے ہیں. بہرحال یہ فرصت کے لمحات آتے ہیں. دسترخوان نے ہدایت بچھا ہوا ہے. گفتگو کے آخر میں عام طور سے موقع نہیں مل پاتا دعا کا کیونکہ بہرحال وسائل اس کے بعد پھر موقع. اس لیے گفتگو کی ابتدا میں ہی مولا سے توسل کرتے ہیں. چند توسل مل کے کرتے ہیں. پہلے مولا کی خدمت حسین سے مطلوب ایا میں مولا کی خدمت میں سلام عرض کرتے ہیں. مل کر آپ میرے ساتھ پڑھیے السلام علیک یا باب اللہ وعلی الارواح التي حلت بفنائی علیکم منی سلام اللہ ابدا ما بقیت وبقی اللیل والنہار ولا جعل اللہ ساتھ میں میرا آج مناسبت سے بہت زیادہ ہے. یہ مناسبت ہیں پیغمبر اکرم کی خدمت میں جو توسل کرتے ہیں خاص طور پر ہمارے ان اسیروں کے لیے ہمارے ان مظلوموں کے لیے جنہیں بے جرم وقتِ وقت غائب کر لیا گیا ہے. ہم ان چار جوانوں کے لیے اور جتنے بھی ملت جعفریہ کے جوان ہیں دنیا میں جہاں کہیں پہ بھی بے جرم اسیر ہم سب کی رہائی کے لیے پیغمبر اکرم کی بارگاہ میں مل کر ہم توسل کرتے ہیں کہ پروردگار ہمیں سب سے پہلے صبر و استقامت عطا فرمائے اور پھر اس کے بعد ہمیں ساتھ خیر و خیریت کے اپنے گھروں پر پیغمبر کی بارگاہ میں مل کر تو اے توسل ہو چکی ہے. لیکن ایک دفعہ دوبارہ توسل کرتے ہیں کہ اللہم انی اسالک و توجہ الیک نبیک نبی الرحمہ محمد صلی اللہ علیہ وآلہ یا ابا القاسم یا رسول اللہ یا امام الرحمہ یا سیدنا و مولانا انا توجہنا و استشفعنا و توسلنا بک الی اللہ وقدمناك بين يدي حاجاتنا يا وجيها عند الله اشفع لنا عند الله يا وجيها عند الله परिवार हमें तौफीक दे कि हम तरह जो कुछ भी हमने अयान में सुना और जिस चीज को भी हमने पढ़ा परवरदिगार उसे हमारे वजूद का हिस्सा बना, हमें तौफीक दे उसके ऊपर हम अमल कर सकें। परवरदिगार हमारे वजूद को अहले बैत और कुरान की तालीमात से मुनव्वर फरमा, हमारी ज़िंदगी को अहले बैत अलैहिस्सलाम की ज़िंदगी और हमारी मौत को अहले बैत अलैहिस्सलाम की मौत करार दे। एक दफ़ा सलवात पढ़ दें मोहम्मद वाले मोहम्मद की। सूरह इसरा आयत नंबर 70 मशहूर मालूम आयत है, आपकी बाहर सुनी हुई परवरदिगार आलम इस तरीके से इस आयत मुबारका के अंदर इस बात का ऐलान कर रहा है कि वलकद कर्रमना बनी आदम, कि हमने बनी आदम को करामत अता की। वहमदनाहुम फिल बर्र वल बहर, और हमने उसे खुश्कियों के अंदर और तराई के अंदर पानियों में हमने इसे हम किया, इसे ठहराया। वरज़क़नाहुम मिन अत्तय्यिबात, और हमने पाकीज़ा चीज़ों से इसे रिज़्क अता किया, और अपनी बहुत सी मखलूक़ात में हमने इसे फजीलत अता की। अगर मुमकिन हो तो सलवात पढ़ते हुए थोड़ा थोड़ा और आगे तशरीफ ले आइए ताकि बाहर लोग ना रह सकें। अहले बैत अलैहिस्सलाम की जो रिवायात हमारे पास हैं या जो ज़ियारत हैं उसमें अहले बैत अलैहिस्सलाम के लिए जो एक सिफत के जिसे काफी ज्यादा इस्तेमाल किया गया है वो यही सिफत करामत है। कुछ ज़ियारत जामिया के अंदर जब इस वक्त हम अहले बैत अलैहिस्सलाम को मुखातिब करते हैं तो वहां पर हम तो कहते हैं कि आप जो है वो है उसूलुल कलाम। उसूल यानी किसी चीज़ की बुनियाद, किसी चीज़ की रूट, जिसको फारसी में लिखा कहते हैं वही जड़ जड़ सी चीज़। जितनी भी ये करामत पाई जाती है, ये जो कर्म पाया जाता है, इसकी जड़ इसका लिखा जो है वो आप अलैहिस्सलाम आपके साथ है। इसी तरीके से इमाम हुसैन का एक खुतबा है कि जिसके अंदर मौला इस तरीके से फरमाते हैं कि कि हम वो अहलुल बैत हैं कि जो करामत के हामिल हैं। इस तरीके से अहलुल बैत नबुवा है, इसी तरीके से अहलुल बैत करामत भी हैं कि ये करामत और करीम होना अहले बैत अलैहिस्सलाम की बहुत ही बारिश सिफत है। यानी कि ऐसी सिफत है कि जो बहुत ज्यादा आशकार यानी आशकार है, रोशन सिफत है, छुपी हुई सिफत नहीं है। पर इसी में इस करामत के ऊपर मैं चंद बातें आपके खिदमत में इंशाल्लाह पेश करना चाहता हूँ। देखिए सबसे पहली चीज तो यह है कि करामत का अगर आसान लफ्जों में तर्जुमा करना चाहें तो इसका मतलब करामत यानी बुजुर्गी यानी बड़ा होना, कि इसके मुकाबले में है नियामत, यानी करीम है और करीम के मुकाबले में है नईम। करीम वो है कि जो बुलंद है, लईम वो है कि जो पस्त है। यानी एक बुलंदी है और एक पस्ती है, कि जो करीम है, जो बुजुर्ग है, जो अपने आप को बड़ा समझता है और वाकई जो बड़ा है, बहुत सारे काम ऐसे हैं कि अगर दीन मना ना भी करे तब भी वो अंजाम जा सकता है। यानी अगर कोई अपने नफ्स को करीम समझता है, उसे बड़ा समझता है, जैसे आपने खुद देखा होगा बहुत सारी चीजों के अंदर बहुत सारी बातों को अपने शायान शान नहीं समझते। अगर कोई किसी से मिसाल के तौर पर किसी एक पहलवान का अगर आप एक बच्चे से मुकाबला करवाएं तो वो कभी भी उससे मुकाबले पर राजी नहीं होगा, क्योंकि इसको अपनी शान के खिलाफ समझेगा कि मैं जो हूं मैं बुलंद हूं। कहीं कहीं के जहां बराबरी ना हो वहां पर इंसान उस मुकाबले को बड़ा पसंद नहीं करता। करीम वो है जो अपने नफ्स को बुलंद समझता है, अपने आप को बड़ा समझता है। इसीलिए मुतअद्दिद हमारे पास जो है वो रिवायतें हैं इस सिलसिले के अंदर के जिसके अंदर मासूम ने ये फरमाया कि वो शख्स के मन करम लहू नफ्सो, कि जिसके लिए उसका नफ्स करीम हो जाए, तो वो कभी भी अल्लाह की मासियत के जरिए उसको हकीर नहीं करता।
और इन जगह पर आए चले मोमिन हद शहवाद शहवाद के जरिए अपने नफ्स को आखिर नहीं करता, अपने आप को आखिर नहीं करता।
यहाँ पर कुछ इस्लाम मर्तजा मुताहिदी के मैं इस वक्त यहाँ पर बयान कर दूं कि बहर
अखलाक के बारे में जो बात बयान फरमाते हैं वो ये कहते हैं कि अगर अखलाक की बुनियाद अगर ढूंढना चाहते हैं,
क्या मुझे किताब जाहिर है कि ये फलसफा अखलाक या तालीम और तरबियत की तरफ इशारा किया है कि तालीम और तरबियत इस्लाम, उसके अंदर के अगर अखलाक की बुनियाद अगर ढूंढना चाहते हैं तो अखलाक की बुनियाद है करामतें, कि इंसान अपने आप को एक ऐसे गौहर का हामिल समझे कि जो कुदसी है, जो मलक लगती है, कि इंसान जो है एक उसका जिस्म है कि जिस्म होने की हैसियत से इंसान दूसरी बहुत सारी मखलूकात के जैसा है कि जिसमें इंसान जानवरों के साथ शरीक है बहुत सारी जरूरतों के अंदर, लेकिन इसी इंसान के पास एक चीज ऐसी है कि जिसके लिए परवरदिगार आलम ने कहा नफख फीह मिन रूही, इसके अंदर एक ऐसा मलकूती गौहर पाया जाता है कि जिसकी वजह से ये मसजूद है मलाइका परवरदिगार आलम ने जो कहा कि इन्नी जाइलुन फिल अर्ज खलीफा, आपने बार बार इसको सुना कि परवरदिगार आलम ने कहा कि मैं जमीन के ऊपर अपना खलीफा बनाने वाला हूँ। उलमा ने इसकी तरफ इशारा किया कि यहाँ पर परवरदिगार आलम ने जो कहा कि इन्नी जाहिलुन फिल अर्ज खलीफा, तो इसका मतलब ये नहीं है कि मैं जमीन के उमूर के लिए खलीफा बनाने वाला हूँ, यानी मैं अपना एक ऐसा नाई बनाने वाला हूँ कि वो मेरा नाई वैसा होगा कि वो मेरा खलीफा होगा, मेरा वेस्टर्न होगा, मेरी तमाम उमूर को देखने वाला होगा जमीन के ऊपर। उलमा ने इसकी तरफ इशारा किया कि नहीं, ऐसा नहीं है, बल्कि जमीन वो जगह है कि जहाँ पर ये खलीफा पाया जाएगा, लेकिन खिलाफत कहाँ तक होगी कि जहाँ जो कुछ भी खुदा का है इसकी खिलाफत की हद वहां तक, क्योंकि परवरदिगार आलम ने अपना खलीफा बनाया है। और फिर यहाँ पर उस्ताद आबिदीनी मशहूर उस वक्त आलिम दीन है, ईरान के मशहूर आलिम भी हैं, वो फरमाते हैं कि फरिश्तों का जो सवाल था और ताज्जुब था वो भी इसी वजह से था कि फरिश्ते ये समझ गए थे कि आज के बाद अगर फरिश्तों ने भी अगर रुश्द करना है तो उसका रास्ता यही खलीफा ही लगी, इसीलिए जो है वो जिब्राइल के, ये जो हम कहते हैं जिब्राइल के उस्ताद हैं, मलाइका के उस्ताद हैं, परवरदिगार आलम ने इंसान को ऐसा गौहर अता किया कि जो मलक होती है। बहरहाल वो मरातिब का फर्क इंसानों के दरमियान मौजूद है, लेकिन इंसान उस मकाम तक पहुंच सकता है कि जहां तक मलाइका नहीं पहुंच सकता। और आम इंसान, हर इंसान से जिसको परवरदिगार आलम ने सही बात को मसाद ने इसकी तरफ, अलबत्ता उलमा में इसमें इख्तलाफ पाया जाता है, लेकिन सही बात को मसाद ने इसकी बहुत ज्यादा इस बात की वजाहत की है कि ये जो खिलाफत परवरदिगार आलम ने दी है ये उमूमी खिलाफत है कि जो तमाम इंसानों को अता की, और इस खिलाफत के साथ बराबर कहते हैं इस खिलाफत के बाद इसके ऊपर एक शहादत है, एक निजारत है कि जो अहले बैत अलैहिस्सलाम को अता की है, लेकिन ये जो परवरदिगार आलम ने निजाहिलुन फिल अर्ज खलीफा कहकर जो खिलाफत अता की है ये परवरदिगार आलम ने हर इंसान को अता की, कि अगर वो खुद इसको खराब ना करे इस तरीके से परवरदिगार आलम
के कहना वलकद करमना बनी आदम, हमने आदम के बेटों को करामत बख्शी,
कि इंसान अगर इस करामत के एहसास तक पहुंच जाए और अपने आप को करीम समझने लगे अपने नफ्स को, दुनिया के अंदर ऐसी बेशुमार मिसालें मौजूद हैं कि जहां पर हम ये देखते हैं कि वो दीनदार नहीं है लेकिन करीम है, लेकिन बुजुर्गी पाई जाती है, बड़ापन जिसको हम आमतौर से अपनी जबान में बड़ापन भी कहते हैं कि इसके अंदर बड़ापन पाया जाता है, ये कोई बात ऐसी नहीं कहता है जो छोटी बात है, जो पस्त बात है,
किसी का हक ना हो या अपनी जगह अहम है, लेकिन अगर कोई बहुत ज्यादा रिश्तेदारी का ख्याल रख के मामला तो पैसों को बहुत ज्यादा जो है वो नाक तोड़ करे, वहां पर पसंद नहीं किया गया कि वहां पर इंसान मामला करे, इस्लाम के अंदर बाज जगह पर इस तरीके की चीजें हैं कि देवों मुतादाद चीजें एक साथ पाई जाती हैं कि वो जो देने वाला है उसके लिए बेहतर ये है कि वो ज्यादा दे और जो लेने वाला है उसके लिए बेहतर ये है कि वो लेकिन मौलाना इन चीजों को नाप तो इन चीजों को पसंद नहीं किया कि इंसान इन चीजों के अंदर बहुत ज्यादा पड़ा हुआ है। इस्लाम से पहले ऐसे बहुत सारे लोग हुए कि ऐसे तादाद के लोग मौजूद थे कि इस्लाम के अहकाम आने से पहले भी बहुत सारे काम नहीं करते थे। मिसाल के तौर पर शराब में जनाब जाफर के लिए मौलाए कायनात के जो भाई हैं जाफर तैयार जिब्राइल अमीन नाजिल हुए और पैगंबर से कहा कि जाफर के अंदर कुछ पहले भी ऐसी खसूसियात थी इस्लाम से पहले के जो खुदा को बहुत पसंद। पैगंबर अकरम ने खुद जनाब जाफर से सवाल किया कि जाफर ये बताओ कि परवरदिगार आलम इस तरीके से कह रहा है जिब्राइल नाजिल हुए हैं तो बताओ कि वो कौन सी सिफात चाहते हैं कि इस चीज को आश्कार करें मंजिलत को मकाम को। तो जनाब जाफर ने कहा कि या रसूल अल्लाह चूंकि आपने पूछा है इसलिए मैं बयान कर रहा हूं क्योंकि आप इस्लाम से पहले चंद बातें थी जो मैंने कभी नहीं की। इस्लाम से पहले मैंने कभी भी ये मशरूज को ये मैंने ये चीज नहीं की क्योंकि मुझे ये समझ में आता था कि वो चीज की जो इंसान की अक्ल को जाया कर दे वो इंसान की शराफत के साथ साजगार नहीं है। इसलिए मैंने कभी भी इससे पहले इसके बाद नहीं गया। मैंने इस्लाम के आने से पहले इससे पहले के इस्लाम आता इससे पहले के बताया जाता मैंने कभी झूठ नहीं बोला क्योंकि मुझे इस बात का एहसास था कि इंसान अगर गलत बयानी करे तो माशरे में उसका एतबार कम हो जाता माशरे में उसकी बात की हैसियत कम कम कम। और अलबत्ता देखिए आप जानते हैं कि तौलिया माया की एक चीज है कि अगर इंसान किसी ऐसी जगह पर मजबूर हो जाए कि जहां पर सच ना बोल सकता हो तो वहां पर तौलिया यानी इस तरीके से इंसान बयान करे कि गलत बयानी भी ना हो लेकिन सच भी ना पहुंचे कि जिस तरीके से आप जानते हैं वो मशहूर वाकया कि इमाम चंद कदम आगे होके खड़े हो गए और फिर कहा कि जब से यहाँ खड़ा हूं मैंने किसी को नहीं देखा। तो पहला तौलिया की गुंजाइश है लेकिन हर जगह पर नहीं है कि बात इसको बहाना बनाते कि पहला ये झूठ नहीं है क्योंकि उसका भी नुकसान ये होता है कि अगर माशरे के अंदर इस तरीके की भी चीज फैल जाए तो बिलाकर वो जो बेएतबारी माशरे के अंदर बढ़ती है वो बढ़ने लगती है क्योंकि एतबार खत्म हो जाता है। और अगर माशरे के अंदर से एतबार खत्म हो जाए तो उसके बाद माशरा अपने पैरों के ऊपर खड़ा नहीं रह सकता। चंद बातें ऐसी हैं कि जो इंसानी माशरे की बका के लिए जरूरी हैं। इसीलिए मौलाए कायनात ने कहा कि वफा बिल अहद अगर किसी से अहद करो अगर कोई वादा करो तो उसके बाद कोई भी हो उसके साथ वफा करो। इस्लाम के अंदर मुमकिन नहीं है कि एक आदमी अहद करे और जब तक सामने वाला कोई गलत चीज है कि अगर सामने वाला अहद से हट जाए वहां पर इंसान के ऊपर उसकी पाबंदी जरूरी नहीं है लेकिन अगर सामने वाला अपने अहद के ऊपर उस्तवार है तो वहां पर फिर वफा जरूरी है ताकि अहद किसी के भी साथ हो इंसान अहद को तोड़ नहीं सकता क्योंकि ये वो चीज है कि जिसके ऊपर इंसानी माशरे का दारोमदार है। इंसानी माशरे के बगैर चल नहीं सकता। मैंने कभी इससे पहले इस्लाम से पहले भी मैं कभी फवाहिश की तरफ मैं नहीं किया क्योंकि मैं ये बात को समझता था कि ये जो है वो घर की हुरमत को घर के तकद्दस को पामाल करता है। इसलिए मैंने उससे पहले भी इस वक्त इस चीज को भी बुरा नहीं समझा जाता था। मैंने कभी इस चीज की तरफ कदम नहीं बढ़ाया और इसके अलावा मैंने इस्लाम के आने से पहले भी कभी भूतों के आगे सर नहीं झुकाया क्योंकि मैं इसमें देखता था कि ये वो चीज है कि जिसे ये अपने हाथों से तो जिस चीज को खुद अपने हाथों से बना रहे हैं तो जो अपने बनने में मोहताज है वो किसी चीज की हाजत रवा नहीं हो सकती। ये वो चीजें हैं कि इस्लाम से पहले भी मैं जिसके ऊपर अमल कर रहा है। इसीलिए कहा तो कि जिसके लिए जिसका नफ्स अगर करीम हो जाए तो उसके बाद फिर वो जो है बहुत सारे काम नहीं करता, बहुत सारी बुराइयां ऐसी हैं कि जिसे वो खुद तर तर कर देता। अब ये करामत जो परवरदिगार ने कहा, देखें जैसे आपके सामने वाजे है, इस बात को बहुत ज्यादा खोलने की जरूरत नहीं है कि एक करामत वो है कि जो जाती करामत परवरदिगार आलम ने इंसान को अता की है। खुदा ने इंसान को कहला लेकिन ऐसी चीज दी है, सबको दी है परवरदिगार आलम ने, फकतफी है मिन रूही, वो चीज है जो परवरदिगार आलम ने सबको अता की है। लेकिन इसके अंदर इस तरीके से फर्क यहाँ पर आ जाता है कि कोई इस करामत की हिफाजत करता है, इसको कश्फ करता है, अगले मरहले में बढ़ के वो जो इक्तिसाबी करामत है उसे कश्फ करता है, तो वो जो है वो जनाब अबाजर के बुजुर्ग कर डालता है, और कोई जो है वो इसको ठुकरा देता है, इस चीज को इसकी रियायत नहीं करता, तो वो अबू जहल बन जाता है। परवरदिगार आलम की जो अता है वो तो परवरदिगार आलम की अता तो है। जहाँ पर कभी बारिश होती है तो बारिश हर जगह पर होती है, बारिश के अंदर फर्क नहीं होता, लेकिन ये जर्फ है कि जिससे फर्क पड़ता है कि कहाँ पर कीचड़ होती है और किस जगह पर जो है वो फूल फूलते हैं। इसीलिए उलमा इसकी तरफ बहुत ज्यादा ताकीद करते हैं कि इंसान जो है वो अपने जर्फ को बढ़ाए, परवरदिगार आलम की अता के अंदर कोई कमी नहीं है। ऐसा नहीं है कि परवरदिगार अगर किसी एक शख्स को अता कर दे तो दूसरे को अता नहीं कर सकता, खुदा की अता में कोई कमी ना हो। लेकिन अगर इंसान का ज़र्फ छोटा होगा तो यही जो परवरदिगार आलम की अता है ये इंसान के लिए बवाल बन जाएगा। परवरदिगार आलम जाहिरी नेमतों के अंदर भी असर करता है, तो खुदा खुद कहता है कि मुझे अपने बंदों के बारे में मैं जानता हूँ, उनके हाल को जानता हूँ, मैं जानता हूँ कि किसको मैं अता करूंगा तो वो मेरी इबादत करेगा, और मैं जानता हूँ कि किसको मैं अगर अता कर दूं तो वो इस रास्ते से हट जाएगा। मैं अपने बंदों के हाल को बेहतर जानता हूँ, परवरदिगार आलम जो है परवरदिगार आलम ने हर चीज की एक हद मुकर्रर की है, परवरदिगार अपने बंदों की जरूरत वो जो करामत है लखत करम ना बनी आदम, ये वो करामत है जो परवरदिगार आलम ने अता की है। लेकिन इसके अलावा एक और करामत भी है जिसके लिए खुदा ने फरमाया इन अकरमकुम इंदल्लाह अतकाकुम, कि तुम्हारे तुम में से सबसे ज्यादा परवरदिगार की नजर में साहिब करामत वो है कि जो सबसे ज्यादा बातकवा है, जो सबसे ज्यादा साहिब तकवा है, तकवा रखने वाला। और अहले बैत अलैहिम सलाम की जितनी भी सिफात है, अहले बैत अलैहिम सलाम हमारे अंदर उनकी झलक देखना चाहिए, उनकी तजल्ली देखना चाहिए। जिस तरीके से परवरदिगार आलम ने अहले बैत अलैहिस्सलाम की हस्तियों को मजहरे सिफात अपने सिफात का मजहर बनाया, इसी तरीके से अहले बैत अलैहिस्सलाम चाहते हैं कि अपने चाहने वालों को अपनी सिफात का मजहर बनाए। अब जैसे जैसे इसके अंदर जो ज़र्फियत है, जिस जिसकी ज़र्फियत का इजहार करता जाता है वहां पर भी अता कोई कमी नहीं है, क्योंकि वही परवरदिगार आलम की अता है जो वहां तक पहुंच रही है। जो जैसी ज़र्फियत अपने अंदर इजाद करता है उसको चीज का मजहर बना देते हैं, किसी को दुआए कुमैल अता करते हैं इरफान का मजहर बना देते हैं, किसी को अपनी शुजात अता करते हैं, किसी को अपनी वफा अता करते हैं, और कुछ हस्तियां ऐसी हैं कि जिनके अंदर अगर देखा जाए तो अहले बैत की एक दो सिफत नहीं बल्कि उनकी सारी सिफात की तजल्ली हमें वहां पर नजर। जितना इंसान अपने आप को खालिस करता चला जाए, और ये मजलिस से ही दस्तरखान जो इमाम ने बिछाया है हिदायत का, ये इसीलिए बिछाया है, ये परवरदिगार आलम का एहसान है कि उसने हमें इन जिक्र करने वालों के अंदर शामिल किया, इन रोने वालों के अंदर शामिल किया, वरना रोने वालों की कमी नहीं थी। इमाम
روایت کے الفاظ ہیں کہ زد چتر ملائکہ کہ جس وقت امام گودی قتل گاہ اس نشیب میں تھے زد چتر ملائکہ مگر کیا نہیں سنا کہ کوئی پتھر نہیں اٹھایا جاتا تھا مگر اس پتھر کے نیچے سکون نکلتا. جو ہماری زیارتوں کی کامل زیارت جس کے اندر روایات موجود ہیں مگر اس کے اندر کیا بےتحاشا روایات نہیں ہے کہ امام حسین کے اوپر جنوں نے ملک نے گریا کیا, آسمان کے پرندوں نے گریا کیا, پروردگار عالم کے جتنے مخلوقات ہیں انہوں نے گریا کیا. خدا کا یہ احسان ہے, اس کا فضل ہے کہ اس نے بھی ہمیں اس میں شامل کر دیا. اس لیے ہمیشہ اس کی حفاظت کرنی چاہیے, ہمیشہ اس سے ڈرنا چاہیے کہ کہیں ایسا نہ ہو کہ یہ ایام آ کر گزر جائیں اور ہم اس بس پہ خاص سے محروم کر جائیں. کہیں ایسا نہ ہو کہ امام کا نام آئے اور ہماری آنکھوں کے اندر آشک نہ ہو. بہت احسان جو ان کی آتا ہے, یقین کریں کہ ایک ایک آدمی جو آتا ہے امام نام کا نام اسے بلاتے ہیں. جو صفات میں نے بیان کی, روایات بیان کیا, اگر یہ ساری چیزیں صرف اہل بیت اور اللہ کے درمیان میں ہوتی تو ہمارے لیے بیان نہ کی جاتا. اگر کرامت ہمیں عطا نہیں کرنا چاہتے تو کبھی بھی بیان نہیں کرتے, اتنی حدیثوں کے اندر بار بار نہیں بیان کرتے. اگر ہمیں اپنا جیسا نہیں بنانا چاہتے تو کبھی بھی مالک کو دیکھ کر یہ نہیں کہتے کہ مالک تمہیں مجھ سے وہی نسبت ہے جو مجھے رسول خدا سے. کیوں کہا جانا بیمار یہ بتایا اگر آج تم ہماری طرف بڑھنا چاہتے ہو تو ایسا نہیں ہے کہ یہ ہمارے راستے بدل. ایک آصف زمانی کی تصویر یہاں آپ کے سامنے لگی ہوئی ہے, پروردگار عالم نے کتنی عزت عطا کری. میں اس وقت ایران کے اندر موجود تھا کہ جس وقت ان کی شہادت کی خبر آئی. اب یقین کریں کہ جس وقت اور آپ بہتر جانتے ہیں کہ پوری دنیا کے اندر بہرحال لوگ اس کو دیکھ رہے تھے, خبریں دیکھ رہے تھے, کسی نے نہیں کہا. سارا ایران جو ہے اور اس کے علاوہ دنیا بھر کے اندر لوگ جو تھے وہ سڑکوں کے اوپر تھے, گھر کے باہر تھے, میں وہاں پر موجود تھے. اور اس کے بعد جو لفظوں پر زبانوں پر وہ تھا کہ جو حضرت عباس کے لیے پڑھا جاتا ہے, اے اہل حرم میر و علمدار سخائے حسین سید و سالار نیا. یقین جانیے کسی نے نہیں کہا تھا, کہیں سے یہ طے نہیں کیا گیا تھا, کسی جگہ اعلان نہیں ہوا تھا کہ اس شہادت کے اوپر جو ہے وہ یہ مہمان قرار کرنا یہ نہ ہو. یہ حضرت عباس کا کرم تھا کہ ایسے اپنی شبی بنایا کہ جب خبر آئی تو ہر شخص کے ذہن میں اس کے دل میں اس کے لبوں پر علمدار کہیں نہ. اور اس کے بعد ان کی زوجہ نے بھی یہی کہا تاکہ آج دشمن اس بات کو جان لے کہ اس وقت علمدار کے جاننے سے علم گر گیا. مگر اب اس وقت دشمن جان لے کہ ابھی علم گرے گا نہیں, کیونکہ اب اس عمل علم کو سنبھالنے والے آج بے شمار. اہل بیت ہمیں اپنے آپ سے خلیف کرنا چاہتے ہیں, ہمارے شیعہ ہمارے لیے باعث زینت ڈرنا, دیکھو ہمارے لیے باعث شرمندگی نہ بنے. کہ تم کسی علاقے میں رہتے ہو, کسی محلے میں رہتے ہو, کہیں ایسا نہ ہو کہ تم اس سے زیادہ دوسرے لوگ نیکیوں کے اندر مشہور. یہ کتنی مثلا یعنی بارہا سنی ہوئی چیز ہے. سب سے پہلے میں اپنے نفس کے لیے بیان کر رہا ہوں, یہ ساری باتیں ایسی نہیں ہیں, نئی باتیں نہیں ہیں, لیکن یہ امام کے اس دسترخوان کے اس فرش اعظم کا احسان ہے کہ یہ باتیں دل کے اوپر اثر کرتی. میرے والد نے کہا اچھا عمل کوئی بھی کرے اچھا ہے, لیکن تم کرو تو زیادہ اچھا ہے. کیوں؟ کیونکہ اگر تم کوئی نیک عمل کرتے ہو تو لوگ کہتے ہیں کہ یہ جعفر صادق کا شیعہ ہے جس نے نمل. کہ تم کوئی برا کام کرو, برا کام کوئی بھی کرے تو راحت تم کرو زیادہ ہو. کیوں؟ کیونکہ تمہاری برائیوں کو بھی ہم سے نسبت دی جاتی. ہم اگر اپنے عمل سے اہل بیت علیہ السلام ہم معرفی کرائیں, اگر ہم واقعین اپنے عمل سے, میں بار بار سب سے پہلے اپنے نفس کو مخاطب کر کے کہہ رہا ہوں, اگر اپنے اپنے نفس سے اہل بیت کی طرف بلاؤں گا جیسے میرے مولا نے کہا کونو دعا کرنا
تم لوگوں کو بلانے والے بنو مگر زبان کے مغرب. کیسے نہیں ہوگا کہ لوگ مشتاق نہ ہوں؟ ہم اپنے آپ کو اس طریقے سے پیش کریں کہ اہل بیت علیہ السلام جیسا چاہ کرتے ہیں. تو کریم وہ ہے جو کسی بستی کی طرف نہیں جائے، جس کا نفس اس کے لیے کریم ہو جائے تو پھر وہ گناہ کی طرف نہیں جاتا. اور پھر یہاں پہ متعدد حدیثوں کے اندر اس کی خصلتیں بیان کی ہیں کہ اس کے اندر کیا کیا خصلتیں پائی جائیں. ایک چیز تو یہ ہے، البتہ ایک اور روایت ہے کہا کہ عقل جو ہے وہ اس کی عقل آزاد ہوتی ہے. تو بہت ساری عقل ایسی ہیں کہ کم میں عقل اسیر تحت ہوا، اور بہت ساری عقلیں ایسی ہیں کہ جو انسان کے خواہشات کے ہاتھوں اسیر. اسی لیے استاد مرتضیٰ مطہری نے بھی اس پہ کافی گفتگو کی ہے کہ ہر وہ چیز کے جو عقل کی دشمن ہے در حقیقت وہ انسان کی دشمن ہے. اور یہ جو انسان کے خواہشات ہیں یہ عقل کی دشمن ہے، یہ عقل کے نور کو کم کر دیتی ہیں، اور انسان اس کے بعد جو ہے وہ صحیح اور غلط کو پہچان نہیں پاتا، عقل جو ہے وہ گرفتار ہو جاتی ہے. براہ راست کریم کے بارے میں کہا کہ کریم کی اس حدیث کے اندر اس کی چار صفات ہیں. اس حدیث کے اندر اگر کوئی کریم ہے تو اس کے اندر کی چار صفتیں پائی جائیں. پہلی صفت یہ ہے الکریم یعفو مع القدرہ. کریم وہ ہے کہ جو قدرت رکھتے ہوئے بھی معاف کر دیتا ہے. معاف کر دینا اس وقت خوبصورت ہے کہ جس وقت انسان بدلہ لینے کی قدرت رکھتا ہے. پیغمبر اکرم کو رسول کریم کہا جاتا ہے. جتنے طریقے سے اسلام پھیلا ہے، اگر خود جو ہے یہ غیر ڈیورنٹ کا یہ جملہ ہے کہ اگر انسان ان تین چیزوں کو اگر نظر میں رکھے اور اس کے بعد دیکھے کہ اسلام کتنی تیزی سے پھیلا اور اسلام نے کتنی تیزی سے تمدن بنایا، تو عقلیں بھنگ رہ جاتی ہیں کہ اس کے اندر ایک چیز یہی ہے کہ کتنے کم امکانات ہیں، دوسری چیز یہ کہ کتنا کم ہو. کیونکہ تین سال تک تو دعویٰ جو تھی وہ بہت ہی مخفی تھی، بہت ہی چھپی ہوئی تھی. ان دو ڈیکیڈز کے اندر، 20 سال کے اندر پیغمبر اکرم نے ایک عظیم تمدن کی بنیاد رکھی، اور ایک ایسی جگہ پہ کہ جہاں پہ تمدن اس طریقے سے موجود نہیں تھا. سارے نظام کو روبرو کر کے رکھ دیا، ایک ایک چیز وہاں سے پلٹ گئی. کوئی جگہ پہ جہاں پر بت پرستی پائی جاتی تھی وہاں پر خدا پرست دیا. اگر آپ دیکھیں کس طریقے سے چیزوں کو بدلا گیا اس معاشرے میں کہ جہاں پر بیٹیوں کو زندہ دفن کر دیا جاتا تھا، وہاں پہ لوگ بڑھ کر بیٹیوں کے ہاتھ چھوڑنے لگے. بیٹی ہونا کرامت کی نشانی بن گئی. جہاں پر بغیر کسی ہدف کے اسی طریقے سے چھوٹی چھوٹی باتوں پہ وہاں پر بات یہاں تک پہنچی کہ زندگی اور موت فقط خدا کے ہاتھ میں ہے، اور اس کے بعد اگر جنگ ہے تو وہ خدا کے لیے ہے، صلح ہے تو خود خدا کے لیے. اس معاشرے کے اندر پیغمبر کا احترام اتنا بڑا کہ آپ جانتے ہیں کہ فتح مکہ کے وقت جس طریقے سے ابو سفیان نے دیکھا تھا کہ پیغمبر جب وضو کر رہے تھے تو ایک قطرہ بھی زمین کے اوپر پہنچ نہیں پا رہا تھا. اس عرب بدو معاشرے نے اتنا رشد کیا کہ میں نے پھر جیسا شاید ایام فاطمی میں یہاں پہ بات کو پڑھا تھا کہ جب مسلمان ایک دوسرے سے ملتے تھے تو سورہ عصر کی تلاوت کرتے تھے. سورہ عصر جو ہے وہ خود ایک انقلاب کی بنیاد ہے کہ جہاں پر ایک دوسرے کو تھامے ہوئے وتواصوا بالحق وتواصوا بالصبر، کہ ایک دوسرے کو جب ملتے تھے تو یعنی گویا ایک دوسرے کو اس مشن کے اندر ایک ساتھ شریک تصور کرتے تھے، ایک دوسرے کو حق کی وصیت کرتے تھے، صبر کی وصیت کرتے تھے. وہاں پہ کہ جہاں پہ سب کچھ مال و دولت سب کچھ تھا، وہاں پہ کس طریقے سے جو جب ہجرت ہوئی کس طریقے سے مال کو تقسیم کیا گیا، بھائی بنائے گئے، کس معاشرے کے اندر کس طریقے سے، اگر آپ دیکھیں تو یہ ساری کی ساری چیزیں جو تھی اس کا بالکل برعکس کر دیا، اس کو بالکل پلٹ دیا، اس نظام کو زیرو ہو کر دیا. کہ جس کے اندر ایک بہت بڑا عنصر آپ کا یہی تھا کہ یا محل قدرت رکھتے ہوئے معاف کر دینا. कि एक शख्स जिसका नाम है समामा और ये कबीले यमामा का सरदार था और ये कबीला वो था जो मक्के को कंगन दिया करता था,
यानी साहिब सरवत कबीला था, पैगंबर का सरसख्त दुश्मन था। कई दफा इसने पैगंबर से एहानत की नऊज बिल्लाह और पैगंबर को बहरहाल धमकियां दी, इसने कई दफा धमकियां दी। एक जंग के अंदर ये असीर हुआ और उसको मस्जिद में अंदर लाकर इसको सुतून से बांध दिया। पैगंबर इसके पास गए और पैगंबर ने पूछा कि क्या करेंगे हमारे साथ, क्या किया जा सकता है। तो गुफ्तगू हुई, बहरहाल कहा कि जो चीज है एक चीज यह कि कत्ल कर दिया जाए क्योंकि तो दुश्मन हो जंग के अंदर गिरफ्तार हो, दूसरी चीज यह है कि फिदिया लेकर छोड़ दिया जाए। कबीला साहिब सरवत है, कबीले का रईस है, सरदार है, वो जो गंदम जो वो मक्के को देता है, वो गंदम जो है वो मदीने को दी जाने लगे। और तीसरी चीज पैगंबर ने कहा कि तीसरा काम तुम्हारे साथ ये किया जा सकता है कि तुम्हें आजाद कर दिया, उसके बाद छोड़ दिया। उसने कहा कि अगर ऐसा किया तो ये कर्म है, जैसे दुश्मन को छोड़ दिया जाए। पैगंबर ने सुना, मुस्कुराए और आके कहा कि जाके उसको छोड़ दो, उसको बाहर गया, वहां पे गया, थोड़ी देर रुका और वापस आया और पैगंबर की खिदमत में आके कहा कि मैं इस्लाम लाना चाहता। पैगंबर ने उस वक्त जिस वक्त जहां जो इस्लाम के लिए मुजर था, अगर इस्लाम के लिए कोई मुजर है तो वहां पर ये गुजश्त आना नहीं। देखिये वो भी वाक है कि पैगम्बर के पास एक शख्स आया कि जब फतह मक्का के बाद पैगम्बर ने जिन लोगों को आवाज नहीं दी थी उनमें से एक शख्स आया और आकर उसने पैगंबर से दरख्वास्त की कि मुझे जान को बख्श दे, पैगंबर खामोश रहे। दूसरी दफा उसने फिर दरख्वास्त की, पैगंबर खामोश रहे। तीसरी दफा में पैगंबर ने कहा कि जाओ तुम्हें मैं अमान हूं। उसके बाद आप अपने साथियों से नाराज होने के लिए मैं खामोश इसलिए था कि वो मुझसे अर्ज तलब कर रहा था, मगर तुम्हारे क्यों हाथ बंधे हुए थे। जब मैंने ये कहा था कि इसके लिए अमान नहीं है तो तुम्हें इसको इतनी मोहलत नहीं देनी चाहिए कि अगर कोई इस्लाम के लिए, देखिए ये गुज़श्त तमाम चीजें जो है ये मान नहीं है कि अगर कोई इस्लाम के लिए मुसर है। बिलाल पैगंबर अकरम ने यहाँ पर कुदरत रखते हुए उसे माफ किया, उसका असर ये अक्सर उसका ये हुआ कि न सिर्फ इस्लाम लेकर आया बल्कि इस्लाम के चार निसारों के अंदर शामिल हुआ, जंगों के अंदर शरीक। लेकिन दूर करना बहुत आसान है, किसी को अपने आप से दूर कर देना आसान है, लोगों को नजदीक लेकर आना और फिर नजदीक बाकी रखना ये बहुत मुश्किल है। दिलों को जोड़ने की जरूरत है और यही हुनर है अहले बैत अलैहिस्सलाम का पैगंबर को, और यही चीज वो हमसे चाहते हैं कि हम लोगों को जोड़ें, लोगों को नजदीक करें, दिलों को नजदीक लेकर आए। तो फिर उसकी सिफत ये है कि वो जो है करीम, वो है जो कुदरत रखते हुए माफ कर देता है। पैगंबर ये करते थे कि पैगंबर जो है वो दिलों को जोड़ते थे के जरिए से बलागा के अंदर मौला कहता है, फरमाते हैं कि यो अल्लाह पैगंबर दिलों के अंदर उल्फत इजाद करते थे। एक वो जगह के जहां पर जायज है कि इंसान गलत बयान नहीं कर सकता है, ये वही जगह है कि अगर दो मोमिनों के दिलों में अगर कजूरत आ जाए तो यहाँ पर इजाजत है कि आप जाकर एक से कहें कि वो तुम्हारी लिए अच्छी बात कर रहा था और दूसरे से भी इस तरीके से बात करें ताकि ये जो दिल है ये दिल नजदीक आ जाए। इनका सलवात पढ़ दे मोहम्मद वाले मोहम्मद। जिस वक्त किसी को तबलीग के लिए भेजते थे तो वहां पे ये कहते थे कि बशरत तो नफर, देखो बशारत तो लोगों को दीन से मुतनफिर ना करना, दीन को ऐसे ना पेश करना कि लोग दीन से मुतनफिर हो। बहरहाल कहते थे कि मैं ऐसी शरीयत के साथ मबूस हुआ हूं कि जो सहल है, जो शरीयत आसान यस्सर वाला तो आसान, देखो आसानी से आप जानते जितने भी अहकाम हैं ज़कात के लिए, पुंज के लिए, हर जगह पे ताकि देखो इस तरीके से ना जाना, डायरेक्ट ना जाना, जो बात कहे उसके ऊपर एतबार करना, ये सारी चीजें वो हैं कि जो दीन के लोगों को दीन से नजदीक लेकर आने वाली है।
और ये पैगंबर अकरम की ही ये जो बुनियाद रखी हुई थी, पैगंबर अकरम की बुनियाद थी जिसके बाद ये इस्लामी माशरा आगे बढ़ा। अगर आप जानते हैं कि उसके बाद हक जो है वो अपने मकाम पे उस तरीके से नहीं रहा, लेकिन उसके बावजूद पैगंबर ने जो बुनियाद रखी थी वो इतनी मजबूत थी कि कम अज कम कई सदियों तक वो चीज चलती रही। और वो तमद्दुन जो उसके बाद आया वो वही अहले बैत अलैहिस्सलाम, पैगंबर की रखी हुई बुनियाद और पसे पर्दा पुश्त पर्दा अहले बैत अलैहिस्सलाम की खिदमत की, जिसकी वजह से इस्लाम जो है वो इस अजीम तमद्दुन को ईजाद करने में कामयाब रहा। और ये बहरहाल हमारा अलमिया है कि हम ये समझते हैं कि इस वक्त की जो दुनिया के अंदर तमद्दुन है ये वाहिद तमद्दुन की सूरत है, और इस बात से गाफिल है कि इस्लाम ने तमद्दुन के अंदर क्या खिदमत अंजाम दी। कि अगर कोई अपनी तारीख से गाफिल हो, जो अपनी अजमतों से जो कौम गाफिल हो, फिर बहरहाल उसकी सबसे पहली चीज ये है कि किसी को अगर नहीं मालूम कि उसके तारीख के अंदर क्या कारनामे मौजूद हैं, तो दोबारा उसके अंदर उन कारनामों को दोहराने की दोबारा ख्वाहिश भी पैदा रहेगी। आज इसको दुनिया ने तस्लीम किया कि इस्लाम ने जो तमद्दुन बनाया था, जिस तमद्दुन की बुनियाद रखी थी, वो एक ऐसा अजीम तमद्दुन था कि आने वाला हर तमद्दुन उसके बाद उसका कर्जदार रहा है, उसने उससे इस्तेफादा किया है। और दूसरी चीज ये कि ये तमद्दुन वो था कि जो ओरिजिनल तमद्दुन रहबर मौजम ने बहुत अच्छी इसकी मिसाल दी, ताकि ये इसके ओरिजिनलिटी का मतलब ये नहीं है कि इंसान जो है वो किसी से कुछ ना दे या कोई तमद्दुन किसी और चीज से इस्तेफादा ना करे। इसकी मिसाल दरख्त की तरीके से है कि दरख्त जो है, जिस वक्त आप दरख्त को लगाते हैं तो वो सूरज की रोशनी भी लेता है, वो पानी भी लेता है, वो हवा भी लेता है, लेकिन उसके बाद वो चीज जो वो फल की सूरत में लेता है, ना वो पानी है, ना वो रोशनी है, ना वो हवा है, वो हर चीज को लेता है, उसको अपने अंदर जज्ब करता है, और वो जो नतीजा देता है वो उसका ओरिजिनल नतीजा होता है। तो यूनान से हमारे पास उलूम आए, हमें इसके अंदर कोई इस बात का जो है हमें हार नहीं है इस बात को कहने में कि बहरहाल फलसफा वहां से आया। लेकिन अगर कोई आज ये कहता है कि आज इस्लाम के अंदर जो फलसफा है ये वही फलसफा है जो यूनान से नहीं आया है, तो ये बात दुरुस्त नहीं है। इस फलसफे में उस पर जमीन आसमान का फर्क आ चुका है, उसके मसाइल में इसके मसाइल में बहुत फर्क आ चुका है, इसकी वुसत में इसकी वुसत में बहुत फर्क आ चुका है। और हम जब खुद नहीं पढ़ते, हम खुद अपनी विरासत से नवाकिफ हैं, नवाकिफ हैं, तो फिर दूसरे आकर हमें बताते हैं, और वो बताते हैं जो उनके फायदे हैं। अगर देखिए इसको कोई भी नहीं इनकार कर सकता जिस तारीख की हकायक का कि इस्लाम ने तमद्दुन बनाया, लेकिन जिन बातों को वो बयान करते हैं कि उस तमद्दुन के अंदर क्या चीजें थी जिसकी वजह से वो तमद्दुन वजूद में आया, तो वहां पर तमाम तहलील वो करते हैं कि जो उनके फायदे की थे। कहते हैं सही है वो तमद्दुन था, मगर अब उस तमद्दुन के बारे समय, क्योंकि उसके अंदर बेहद जो चीजें थी मुसलमानों ने उन्हें छोड़ दिया। अगर हम खुद अपनी तारीख को नहीं पहचानेंगे, अपनी मीरास को नहीं पहचानेंगे, तो उसके बाद आप जानते हैं कि ये हक व बातिल का मार्का जो चला आ रहा है, और इसके अंदर और ज्यादा शिद्दत पैदा होती जाए, इसने कुंद नहीं होना। एक इसकी जाहिरी शक्ल ये है कि जहां पे इस तरीके से हमें डराया जाता है, धमकाया जाता है, हमारे जवानों को असीर कर दिया जाता है, बेजुर्म उनको घरों से उठा दिया जाता है, ये एक इसका हिस्सा है। लेकिन इसकी जो ज्यादा बड़ी जंग है वो अफकार की जंग है, वो फिक्रों की जंग है। अगर आप कहें कि सूद के बगैर कोई निजाम हो सकता है, यकीन करें बहुत सारे दीनदार उठ के कहेंगे कि हो ही नहीं सकता, क्योंकि इस वक्त मुकाबला है, उनका मुकाबला इस वक्त दुनिया एक तरीके से चल रही है, वहां पर अगर अफकार के मैदान में आगे बढ़ना है तो उसके लिए फिर इल्म की जरूरत है, उसके लिए जानने की जरूरत है, उसके लिए बसीरत की भी जरूरत है कि इस वक्त दुनिया चल किस तरीके से रहे। और उसके बाद फिर आगे बैत अलैहिस्सलाम के कलाम की, उनकी मारफत की, उनकी तालीमात की जरूरत है कि अगर हम इसके अंदर कोई अपना किरदार अदा करना चाहते हैं। एक दफा और सलवात पढ़ते हैं मोहम्मद वाले, पैगंबर ने अपनी जिंदगी के अंदर जो है वो उसूल बयान किए, उसूल तैयार किए, वो तमाम कवायद जो आप जानते हैं, कायदे तहारा था कि जब तक चीज पता ना चले ये नजीस है तो पाक है, कवायद ला जरार वला जरार, इस्लाम के अंदर जरार नहीं है,
لا حرج. مختلف بہرحال پیغمبر نے آیتوں کو تیار کیا. بہرحال ایک صفت یہ ہے کہ یعفو مع القدرہ, کریم وہ ہے کہ جو قدرت رکھتے ہوئے معاف کر دیتا ہے.
دوسری صفت اس کے اندر یہ ہے کہ یعدلو فی القدرہ,
کہ وہ اپنی مینجمنٹ کے اندر عدل کرتا. عدالت یہ بہت اہم چیز ہے کہ جس کا حق ہے صاحب. اس کے بہرحال دو اس کی تاریخیں جو آپس میں کوئی ٹکراتی نہیں. تاریخ یہ کہ ہر چیز کو اس کے مقام پہ رکھنا عدل ہے, اور ایک چیز یہ کہ ہر صاحب حق کو اس کا حق دے دینا یہ عدل ہے. دونوں چیزیں اسلام اس کی جو ہے وہ بہت زیادہ تاکید کرتا ہے. پیغمبر اکرم نے کئی دفعہ فرمایا کہ میں جو ہوں وہ عدالت کے لیے آیا ہے, میں نے عدالت کے لیے جو ہے وہ قیام کیا ہے. یا ہمارے پاس جو ہے وہ ہمارے پاس سورہ حدید کے اندر ہے کہ پروردگار عالم فرماتا ہے کہ میں نے انبیاء کو لقد ارسلنا رسلنا بالبینات وانزلنا معهم الميزان بالكتاب ليقوم الناس بالقسط, تاکہ لوگ جو ہے عدالت کے لیے کھڑے ہیں, لوگ جو ہوں وہ عدالت کو طلب کریں اور عدالت کو اپنے فائدے کے لیے طلب نہ کریں. دیکھیں بہت ساری دفعہ ایسا ہوتا ہے کہ انسان بہت چیزوں کو طلب کر رہا ہوتا ہے. اگر استاد مطہری نے جو آزادی کے معنی کے اندر بہت خوبصورت سے گفتگو کی ہے کہ بعض دفعہ انسان آزادی کی بات کر رہا ہوتا ہے اس لیے کیونکہ اس کے اوپر غور کیا جا رہا ہے. تو یہاں پر انسان جو ہے وہ یہ چاہیے رہا ہے کہ اس چیز سے, اس مشکل سے اسے نجات مل جائے, لیکن اس کو اس رابطے سے مشکل نہیں ہے. اس کو مشکل یہ نہیں ہے کہ کوئی آقا ہے اور کوئی غلام ہے, اسے مشکل اس سے ہے کہ میرا کوئی آقا ہے اور میں غلام ہوں. کل اگر وہ آقا بن جائے اور کوئی اور اس کا غلام ہو جائے تو اسے اس سے مشکل نہیں ہے. کچھ لوگوں کو عدالت اسی لیے چاہیے ہے کیونکہ ان کا فائدہ عدالت میں ہے. اگر کل ان کا نقصان عدالت میں ہوگا تو انہیں عدالت نہیں چاہیے. لیکن مومن وہ ہے کہ جو عدالت کو عدالت کے لیے پسند کرتا ہے, جسے یہ مسئلہ نہیں ہے کہ میرے پر ظلم ہو رہا ہے, وہ یہ نہیں چاہتا کہ دنیا کے اندر کسی کے اوپر بھی ظلم ہو. یہ ظلم کا جو رابطہ ہے اسے یہ رابطہ پسند نہیں ہے. جنگ ہونا ہے ان کے اندر پیغمبر اکرم, جب کوئی جنگ ہونا ہے تو پہلی جنگ ہے کہ جس کے اندر مکی بھی شامل تھے فتح مکہ کے بعد. اس سے پہلے تو آپ جانتے ہیں کہ مکی تو نہیں تھے کیونکہ وہ جو ہے مکہ فتح نہیں ہوا تھا. یہ پہلی جنگ تھی, پیغمبر نے یہاں پر مکیوں کو کچھ زیادہ دیا کہ ابھی بہرحال یہ لوگ اسلام کے اندر داخل ہوئے, ان کے دل کچھ نرم ہو جائیں جنگ کے مال غنیمت میں سے. تو کچھ لوگوں کو یہ بات بہت ناگوار ہوئی اور انہوں نے پیغمبر اکرم سے کہا کہ اے دل, کہ پیغمبر سے کہا کہ آپ عدالت کریں. پیغمبر اکرم یہاں پر ناراض ہوئے, بھائی بھائی کہا بھائی بھائی اس پر ان لم عادل فمن یعدل, اگر میں عادل نہیں کروں گا تو پھر اور دنیا کے اندر فمن یعدل, پر کون ہے کہ جو عدل کرے گا, کون ہے جو عدالت کرے گا. انما یعمر خدا جو ہے وہ عدل اور احسان کا حکم دیتا ہے. عمر تو لیعدل منکم, مجھے یہ کام دیا گیا ہے کہ میں تمہارے ساتھ عدالت سے پیش ہوں. تیسری صفت کیا ہے, تیسری جو خوبی ہے یا جو کریکٹرسٹک ہے اس کی, یہ کہ وہ اپنی بدی کو لوگوں سے دور رکھتا ہے. کف و عصا کو, اپنی برائی کو لوگوں تک پہنچنے نہیں, یعنی اس کے ہاتھ سے کسی کا ضرر نہیں پہنچتا. اس کے اندر عام طور سے لوگ اس طریقے سے ہیں, البتہ کچھ اتنے اس طریقے کے ہوتے ہیں کہ کچھ اس طریقے کے افراد بھی ہوتے ہیں کہ اگر ان کے ساتھ نیکی کی جائے تو بھی وہ بدی کرتے ہیں. بہرحال اہل بیت علیہ السلام کا صاف وقت اتنا اس طرح کے لوگوں سے پڑا ہے کہ کتنی پیغمبر نے ان کے ساتھ نیکیاں کی, انہوں نے اس کا جواب اس طریقے سے پلٹ دیا. لیکن بہرحال عام طور سے جو لوگ ہیں وہ یہ کہ اگر نیکی کی جائے تو نیکی کا جواب نیکی سے دیتے ہیں, اور اگر ان کے ساتھ بدی کی جائے تو بدی کا جواب بدی سے دیتے ہیں. اگر اس نے مجھے نہیں بلایا, عام طور سے یہ ہوتا ہے ہمارے گھر مجلس میں نہیں آئے تھے, گھر مجلس میں نہیں جائیں گے, تو عام طور سے اس طریقے سے ہوتا ہے کہ ہم سے اچھی طریقے سے پیش نہیں آئے تھے, ہم بھی اچھی طریقے سے پیش نہیں آئیں گے, فلانا جگہ پہ ہمیں نہیں بلایا تو ہم بھی اپنی شادی میں نہیں بلائیں گے. کہ جس طریقے سے انسان سے رفتار کی جاتی ہے انسان پلٹ کر ویسے ہی اس کے ساتھ معاملہ کرتا ہے. لیکن کریم وہ ہے کہ اگر اس کے ساتھ بدی کی جائے تو جیسے خدا نے کہا ہے ادفع باللتی ہی احسن, یہ برائی کا جواب برائی سے نہیں بلکہ بدی کا جواب اچھائی والی خوبی سے دیتا ہے. اس کے بعد تو خدا نے کہا کہ ادفع باللتی ہی احسن, برائی کا جواب اچھائی سے دو, کہ ولیون حمیم, کہ اگر ایسا ہوگا تو وہ بہت ممکن ہے وہ شخص تمہارا بہترین دوست بن جائے کہ جس کی برائی کا جواب انسان
अच्छाई से है।
दूसरे इमाम के पास जरा जानते हैं इमाम हसन मुश्तबा के पास दवा दवा इमाम के साथ इंतजाम करूँ, अगर तुम्हारे आराम करना चाहते हो तो तुम्हारे लिए आराम का बंदोबस्त करूँ, अगर तुम्हारे पास ज्यादा राह नहीं है तो ज्यादा राह का इंतजाम करूँ। तुम यहाँ पर गरीब लगते हो, यहाँ पर तुम बेवतन लगते हो, और ये खाली इमाम हसन से नहीं, इमाम बाकर से कई इमामों से इसी तरीके से। चौथी चीज के वो यक़्ज़ुलु एहसान हो, अपनी बुराई को बार बार लोगों तक पहुंचने नहीं देता और उसके बाद अपने एहसान को अच्छाइयों को यक़्ज़ुलु लोगों तक पहुंचाता। कि बाज़ लोगों ने बज़ल का माना भी इस तरीके से किया, बज़ल यानी वो ऐसा अता करना कि जिसके बाद इंसान किसी बदले की तरह हो न रहे, ऐसे अता करे कि उसके बाद उसे बदले में कुछ ना चाहिए। पैगंबर फरमाते हैं कि इन्नमा बोइस इन्नमा बोइस तो लोकम में मा मकार मल अखलाक, के मुझे इसलिए मबूस किया दिया है कि मैं इन मकार में अखलाक को मैं कामिल करूं। कब वहां से ना हुस्न अखलाक हुस्न खुल्क अलग है और करामत अलग है। लोगों से अच्छाई से पेश आना, मुस्कुरा के मिलना, अच्छी बात करना, ये सब के सब क्या है, ये सारी चीजें हुस्न अखलाक है। करामत इससे बढ़कर करामत यह है कि इंसान के पास जो अगर कम भी है तो इंसान उस कम से अता करता है, अब किसी से ज्यादा नेकी करता है तो उसे छोटा समझता है, और कोई अगर थोड़ी सी भी उसके साथ नेकी करता है तो यशकुरुल कलील, तो कुछ कलील भी अगर उसके साथ नेकी करता है तो उसका शुक्र अदा करता है। जहां पर मौजूद जो है ये नहीं देखता कि ज्यादा है या कम है, जो है उसके अंदर से जो है वजूद होता है, यानी वो अता करता है, ईसार गुजश कुर्बानी, ये सारी चीजें ये मकारे हो लाला कि जिसे कामिल करने के लिए पैगंबर फरमाते हैं कि इन्नमा उत्तम इन्नमा बोइस तो के उत्तम में मा मकारमल अखला। ये सारी बातें परवरदिगार आलम हमें इन पर अमल करने की तौफीक नसीब करे। आदतकुम अल एहसान व सलसियतकुम अल करम, कैसा करीम घराना, कितनी मुनासिबतें हैं आज की बात, कहां से इंसान गुजारा सकता है। एक मुनासिबत यह भी है कि ये वही अय्याम है कि जब अहले बैत का काफिला वापस पहुंचा, बशीर जिसके साथ अहले बैत को भिजवाया गया था जब वापस मदीने ले आया, जनाब ज़ैनब ने जो कुछ माल बटा हुआ वापस भेजा था उसमें से बीवी ने कुछ जमा किया और बीवियों से भी कहा कि अगर तुम कुछ देना चाहते हो तो दे दो। ये सब जमा करके बशीर के पास आए और कहा कि तूने चूंकि हमारे साथ नेकी की है, तूने हमारे साथ अच्छाई का बर्ताव किया है, इसलिए हमें तेरी खिदमत में लेकर आए। बशीर ने कहा कि मैंने इस काम की उजरत ले ली है, मैंने ये काम बिना उजरत नहीं किया है, हाकिम से इसकी उजरत ले चुका हूं, लेकिन शहजादी सानिया सहरा कहा नहीं, हम अहले बैत का तरीका यह है कि अगर कोई हमारे साथ अच्छाई करता है तो उसका जवाब उससे कैसा करिए घराना है। सानिये जहरा और एक दफा तरफ खुद जहरा, आज जहरा के घर में दो जनाजे हैं, बाप का जनाजा भी है बेटे का जनाजा, और एक रिवायत के मुताबिक वो जनाजा भी है कि जो खाली हो लो और आवा का जनाजा। शहजादी मुसलसल गिरिया कर रही है, पैगंबर के आखिरी अय्याम है, गिरिया कर रही है, बाज रिवायतों में नकल हुआ दरवाजे पे दखल बाप हुआ, शहजादी ने आने की इजाजत नहीं दी,
باپ کو آنے کی اجازت نہیں دی. جب تیسری دفعہ دروازے پہ داخل باپ ہوا, پیغمبر نے کہا کہ بیٹی یہ وہ اجازت لے کر آ رہا ہے جو کسی کے گھر میں اجازت لے کر نہیں آتا, یہ تیرا احترام ہے کہ یہ بابا اجازت سے نہیں جاتا. اور کیوں نہ ہوا احترام کہ وہ جس کا فرض رسول خدا احترام کیا کرتے تھے. انس بن مالک نے لکھا کہ جس وقت پیغمبر کو دفن کر دیا گیا, شہزادی حجرے کے باہر رو رہی تھی. شہزادی نے روتے ہوئے پوچھا کہ یہ بتاؤ کہ میرے بابا کو دفن کیا, ارے یہ بتاؤ کس دل سے میرے بابا کے اوپر مٹی کو ڈالا تھا, کس دل سے اس نے ابھی کو برابر کیا. سب وہاں سے ہٹ گئے. شہزادی تنہا بابا کی قبر پر ہے, گریا کرتی جاتی ہے اور کہتی جاتی ہے بابا, ارے بابا زہرا کو جواب کیوں نہیں دیتے, زہرا کے بابا جواب کیوں نہیں دیتے. کتنا اندر ہے, کیسی مصیبت ہے. بچپن میں ماں چلی گئی تھی, ابھی جوانی کا عالم ہے کہ باپ رخصت ہو گئے, لیکن ابھی یہ جوان ضعیفہ نہیں ہوئی ہے. ابھی چند دن گزرے گے کہ صبت علیہ مسائل اگر ہمارے جب میں اگر یہ وصیت لکھی ہوتی کہ میرے بعد میری اولاد کو ستانا, تو بھی ہمیں اتنا نہیں ستایا جا سکتا تھا جتنے ہمیں ستایا گیا. جنازہ کے جب گھر سے نکلا ہے تو کفن سفید ہے, لیکن تھوڑی دیر بعد جب جنازہ پلٹ جب یہ جنازہ پل کر آیا ہے تو جس کے اندر تین دن برست ہے, پہلے نے کس دن سے جنازے سے تین نکالے ہوں گے. ابھی تو بھائی موجود ہے, ہو سکتا ہے عباس کو جلا لایا ہو, لیکن حسین نے کہا ہو نہیں عباس ابھی امام نہیں ہے, بھیا حسن کی وصیت ہے کہ تلوار نہیں کھچنی چاہیے. اس غربت کے عالم میں دوبارہ جنازہ گیا ہوگا. جب حسین نے اس جنازے کو قبر میں اتارا ہوگا تو خدا جانے حسین کو کیا کیا منظر یاد آئے ہوں گے. حسین کے برابر کا بھائی ہے, سارا بچپن ساتھ گزرا ہے, ارے ایک ایک منظر نگاہوں کے سامنے ہوگا, کیسے رسول خدا کے ہاتھ پکڑ کر حسن یہ سارے مصائب نگاہوں کے سامنے ہوں گے اور سب سے بڑھ کر وہ مصیبت نگاہوں کے سامنے ہوگی, کیونکہ مصیبت کا وقت ہے. وہ مصیبت ضرور یاد آئی ہوگی کہ جب یہ دونوں بھائی چھوٹے تھے مدینے کے ایک گھر میں اور ایک زہرا کی صدا تھی فضا حسینی, ایک طرف زہرا یا حسن خدا حافظ، یہی وجہ ہے کہ حسین جب قاسم کو دیکھتے تو قاسم کو نہیں دیکھتے بلکہ حسن کو دیکھتے، حسن کی شبیہ ہے، اسی لیے حسین نے کربلا میں کسی کی رخصت پر اتنا گریا نہیں کیا جتنا قاسم کی رخصت پہ گریا کیا، جتنا قاسم کی رخصت پر گریا کیا ہے۔ کیوں قاسم نہیں جا رہے ہیں؟ یہ حسن ہے جو جا رہے ہیں، یہ روح ہے حسن ہے جو جا رہے ہیں۔ اللہ جانے کیا کیا مسائل ہیں جو حسین پر گزرے ہیں۔ حسین جب ایک اور بھائی کے لاشے پر آئے ہوں گے تو مدینے کی غربت پھر یاد آئے ہوں گے، بھیا حسن ارے وہ وقت جب آپ کے جنازے کو بھائی نے اٹھایا تھا مگر اب ایک اور بھائی کا لاشا ہے۔ حسین کتنا مجبور ہے کیسے اس لاشے کو اٹھائے، ترائی پہ لاشے کو چھوڑا
اللہ تعالیٰ قوم سوز بھی ماتم آسان